नेपालको साहित्यिक फाँटमा उदीयमान साहित्यकारहरूसँग नयाँ पाइला स्तम्भको लागि आफ्नो खसखस राख्ने क्रममा अहिले हामीले निम्त्याएका छौं बेल्जियम निवासी कथाकार सञ्जु बजगाई। मोरङमा जन्मनु भएकी कथाकार सञ्जु बजगाई विगत सन् 2000 प्रवास अर्थात बेल्जियममा बस्दै आउनु भएको छ। सन् 1997 कविता लेखनबाट साहित्यिक यात्रा थाल्नु भएकी सञ्जु बजगाईले प्रवास पसेपछि कथा लेख्न थाल्नु भएको हो। उहाँका कथाहरू मधुपर्क, नेपाल साप्ताहिक, रचना, अभिव्यक्ति, शब्दाञ्जलि, मिरमिरे, जनमत, अन्तर्दृष्टि, शब्दाङ्कुर, समकालीन साहित्य लगायत विविध पवित्र पत्रिकामा प्रकाशित भएका छन्। उहाँका कथाहरूमा सबल नेपाली नारी पात्र र विदेशी परिवेशको मिश्रण पाइन्छ। फागुन 19/2067 दिन समुद्र र सपना नामक कथा संग्रह प्रकाशित गरेर पारदेशीय नेपाली साहित्यको फाँटमा एउटा कोसे ढुङ्गा निर्माण गर्न सफल हुनुभएकी कथाकार बजगाईसँग हामीले उहाँका कथानक प्रवृत्ति तथा आउँदा दिनका लागि उहाँको योजनाहरूको बारेमा छलफल गर्न वाशिङटन डीसीबाट टेलिफोन मार्फत सम्पर्क गरेका छौ। त आउनुहोस्, उहाँलाई स्वागत गरौं। कथाकार सञ्जु बजगाईजी, तपाईँलाई खसखस.com को नयाँ पाइला स्तम्भ अन्तर्गत हार्दिक स्वागत छ।
धन्यवाद। अनि यो खसखस.com मार्फत मलाई सुन्नुहुने अथवा खसखस.com चाहिँ पढ्नुहुने पाठकहरूलाई मेरो नमस्कार।
हजुर, तपाईँलाई सबैभन्दा पहिला नयाँ वर्ष 2068 उपलक्ष्यमा हार्दिक शुभकामना भन्न चाहन्छु सञ्जुजी।
धन्यवाद। धन्यवाद तपाईँलाई पनि नयाँ वर्ष 2068 धेरै धेरै शुभकामना, अनि हाम्रा पाठक तथा श्रोताहरूलाई पनि नयाँ वर्ष 2068 धेरै धेरै शुभकामना।
अनि त्यस्तै हालसालै काठमाडौँमा विमोचित भएको तपाईँको कथा संग्रह समुद्र र सपनाको लागि पनि बधाई पनि भन्न चाहन्छौँ हामी।
धन्यवाद।
अब हामी औपचारिक प्रश्नहरूतिर लागौँ। कविता लेखनबाट साहित्यिक पाइला चाल्नुहुने तपाईँ कसरी कथातर्फ धर्कनु भयो?
हजुर, यो सुरुवातमा चाहिँ मैले कवितालाई नै रोजेको थिएँ। अब यो एक खालको रहर भनौँ न, त्यो सुरुवातमा साहित्य लेख्नलाई चाहिँ अब रहर पलाएको बेलामा सजिलो अनि छिट्टै आफ्ना कुराहरूलाई चाहिँ उतार्न सजिलो लाग्ने चाहिँ मलाई कविता नै भएको अनुभूति भएर मैले आफ्ना भावनाहरूलाई चाहिँ कवितामा उतार्ने कोसिस गरेको थिएँ। तर बिस्तारै चाहिँ मलाई मेरो आफ्नो निजी अनुभवले चाहिँ कवितामा चाहिँ थोरै शब्दमा अथवा एउटै मात्रै शब्दले चाहिँ ठुलो भावनालाई चाहिँ व्यक्त गर्नलाई चाहिँ मलाई चाहिँ अलिकति साँगुरो अनुभूति भयो होइन। यो मेरो निजी कुरो मात्र हो, मेरो निजी अनुभूति मात्र हो। त्यस भएर मैले चाहिँ कविताभन्दा पनि कथामा चाहिँ अलिकति एउटा पात्र, दुईवटा पात्र अथवा तिनवटा पात्रलाई प्रस्तुत गरेर आफ्ना कुराहरूलाई चाहिँ अलिक बृहत गरी चाहिँ उतार्न सकिने जस्तो मलाई लाग्यो। त्यही भएर मैले यो कथातिर चाहिँ अलिकति आफ्नो कलम अगाडि बढाउँदै लिएर आएको हो है। अब त्यसैको बावजुद अहिले मेरो यो पहिलो कृति चाहिँ समुद्र र सपना पनि निस्क्यो। अब निष्कर्षमा मैले भन्नुपर्दा चाहिँ मलाई कविता चाहिँ अलिकति थोरै एउटै मात्रै शब्द अथवा दुइटै मात्रै शब्द खेलाएर चाहिँ ठुलो भावना व्यक्त गर्न मलाई चाहिँ आफूलाई निजी रूपमा चाहिँ साँगुरो अनुभूति भएको भएर मात्रै हो मैले कथातिर आतारेको।
हजुर, भनेपछि आफ्नो विशाल अनुभूतिलाई पोख्ने ठाउँ विशाल नै चाहियो, सोही अनुसार कथा विधा छान्नु भयो भने तपाईँको बनाइरह।
हजुर, मलाई चाहिँ त्यस्तै लाग्यो अनि मैले कथा विधा नै रोजे।
मैले अघि पनि माथि परिचयमा भने तपाईँ प्रवासमा पसेपछि कथा लेख्न थाल्नुभयो 2002 तपाईँले चाहिँ प्रवासमा बस्नुभयो र त्यतिखेरदेखि लेख्न थाल्नुभयो भन्ने मैले भने परिचयमा। तपाईँ यदि प्रवास प्रवेश नभएको भए कथा लेख्नुहुन्छ कि लेख्नुहुन्थेन?
त्यो कल्पनामा अब कल्पना गर्दाखेरि अब अहिले जस्तो यहाँ आएर चाहिँ कथा क्षेत्रमा थालियो, कथा लेख्न थालियो होइन, अब उही बसिरहेको भए, आफ्नै स्वदेशमै बसिरहेको भए, अब त्यो लेखन जुन आफूभित्रको त्यो लेखन क्षमता अनि लेख्ने रहर जुन थियो त्यो त पक्कै पनि उही भए पनि हुन्थ्यो नै होला। तर अब यसलाई म कसरी भनौँ, म लेख्दै लेख्थेँ अथवा लेख्दिनँ थिएँ भन्ने कुरो अब अहिले मैले अहिले वर्तमानमा चाहिँ आफूलाई महसुस गर्दा चाहिँ म लेख्थेँ नै होला उहाँ भए पनि।
भनेपछि तपाईँमा रहेको जुन विशेष गुण छ, लेखन कलाको शैली छ, त्यो जहाँ बसे पनि फरक पर्दैन, स्थानले फरक पार्दैन भन्ने कुरा रह्यो।
हजुर, लेखनमा चाहिँ मलाई मतलब लेख्ने काममा चाहिँ फरक पार्दैन होला भन्ने चाहिँ लाग्छ मलाई, पार्दैन थियो होला।
तर तपाईँलाई अघि पनि आफैले पनि भन्नुभयो कवितामा तपाईँलाई आफ्नो विशाल भावना कवितालाई पोख्नु कवितामा पोख्न सानो भयो कथा विधा छान्नुभयो र कथा विधामा तपाईँले आफ्नो भएको अनुभूतिहरू अनुभवहरू सम्प्रेषण सबै राम्रोसँग गर्न तपाईँ सफल हुनुभएको छ भन्ने ठान्नुभएको छ त्यसो भए
अब यो चाहिँ अब आफै नै आफैलाई चाहिँ मूल्याङ्कन गर्न पनि गाह्रै कुरो हुन्छ होइन
तर पनि आत्मसन्तुष्टिको कुरा हुन्छ नि
हजुर जहाँसम्म यो चाहिँ अब तुलनात्मक हिसाबले भन्नुपर्दा चाहिँ कवितामा भन्दा मैले कथालाई चाहिँ मलाई लागेका कुराहरू अथवा मैले अनुभव गरेका कुराहरू अथवा मेरो भावनालाई चाहिँ मैले कथामै चाहिँ अलि विशेष गरेर चाहिँ स्थान दिन सकेँ कि भन्ने चाहिँ मलाई लागेको छ
पक्कै पनि त्यसो भए कथा लेखनमा तपाईँ आफूलाई सन्तुष्ट नै मान्नु भएको छ
हजुर तुलनात्मक हिसाबले भन्नुपर्दा कवितामा भन्दा मैले कथामा चाहिँ आफूलाई सन्तोष रूपमा चाहिँ प्रस्तुत गर्न सकेँ कि भन्ने मलाई चाहिँ लागेको छ
एउटा एक प्रकारको निजी प्रश्न तपाईँ प्रवासको व्यस्त जीवनमा केही समय निकालेर तपाईँले राम्रा राम्रा कथाहरू रचनाहरू दिन सफल हुनुभएको छ लेखन परिवार र कामसँग कसरी तादात्म्य मिलाउनुहुन्छ
अवश्य पनि यो चाहिँ गाह्रो चाहिँ एकदमै गाह्रो नै छ जस्तो अब यो स्वदेश आफ्नो घर देशमा बसेको स्थिति पनि भएन है त्यसमा चाहिँ अब यो बाहिरको संसारसँग चाहिँ आफूलाई चाहिँ अपटुडेट राख्दै आफ्ना बच्चा बच्ची अनि आफ्नो त्यही त हो नि दैनिकी अब घर व्यवहार अथवा बाहिरको काम जागिरी जीवनशैली सम्पूर्णलाई मिलाएर चाहिँ अब लेख्नु भन्ने कुरो चाहिँ यो गाह्रो नै छ यसको लागि स्पेसली म यति बजे र यति मिनटमा चाहिँ म लेखिसक्छु चा अथवा अब म मलाई दिमागमा त्यस्ता भावहरू फुरै म अब लेख्न बसिहाल्छु भन्ने स्थिति छैन तर पनि अब मैले अब लेख्छु भनेर मनमा मलाई यो चिज चाहिँ लेख्नु पऱ्यो भनेर कुनै चिजले मलाई चाहिँ प्रेरणा दियो अथवा कुनै चिजसँग चाहिँ आफ्नो भावनात्मक सम्बन्ध गाँसियो भने विशेष गरी अब रातिकै समय चाहिँ मैले छुट्याएको हो मेरा न अब यी सम्पूर्ण कथाहरू मैले जति पनि लेखेकी छु यो मेरो समुद्र सपनामा 15 कथाहरूलाई समेटेको छु यी जम्मै मेरो चाहिँ बेलुकाका 9:30 बजे पछाडिका समयमा चाहिँ मैले लेखेका कथाहरू हुन् त्यति नै समय चाहिँ फुर्सदको समय भन्नु पर्यो अब मैले भन्दाखेरि त्यही बिचमा लेखिएका कथाहरू हुन् त्यसैले पनि मलाई अब यो सजिलो चाहिँ अनुभव भएन अब समयको साधनता मिलाउनलाई चाहिँ गाह्रो नै भयो
अब गाह्रो भयो भन्दा भन्दै पनि निरन्तरता दिने विचार गर्नुभएको छ कि के गर्नुभएको छ
अब यो कस्तो हुँदो रहेछ भन्दाखेरि यो एक किसिमको लत बस्छ भन्छन् नि हाम्रो नेपाली ठाडो भाषामा भन्नुपर्दा कुनै चिजमा लत बस्नु अब मलाई यो यो आफ्नो देश आफ्नो जुन परिवेश थियो जुन त्यो चटक्क छोडेर यता आइसके पछाडि अब मेरो आफ्नो मातृभूमिसँग मेरो त्यो जुन नोस्टाल्जिया भनौँ न अब त्यो पुरानो अनुभूतिसँग जोड्ने एउटै मात्रै यो चाहिँ मलाई लाग्छ यो मेरो लेखन विधा हो किन भन्दाखेरि अब यो लेखनकै सिलसिलामा नै मैले चाहिँ हरेक चिजहरू चाहिँ यहाँको कल्चर जुन छ यहाँको संस्कृति संस्कार यहाँको परिवेश यहाँका मान्छेहरूसँगको सम्बन्धलाई चाहिँ तुलना गर्ने अनि मेरो आफ्नो घर देशको मेरा साथीभाइदेखि लिएर मेरा आफन्त सम्पूर्णसँगको भावना कुराकानी जुन भए अथवा अहिले पनि भइरहन्छन् हुन त ती कुराहरूलाई जोड्ने एउटा माध्यम चाहिँ मलाई यो लेखनै हो अब अहिलेको अवस्थामा त्यसैले यसलाई निरन्तरतै दिने भनेर अब समय कस्तो हुन्छ त्यो पनि हेर्नुपर्ने हुन्छ तर पनि मलाई यसलाई रोक्न चाहिँ अब म सक्छु जस्तो मलाई लाग्दैन
हजुर हाम्रो चाहना पनि त्यही रहन्छ तपाईँको लेखन पक्कै पनि निरन्तर हुनुपर्छ र तपाईँले आफ्नो उत्कृष्ट रचनाहरू समाजलाई हामीलाई पढ्न दिनुपर्छ र हाम्रो शुभकामना पनि यही छ तपाईँको लेखन निरन्तर रहोस् प्रश्न अगाडि बढाउँ तपाईँका कथाहरूमा प्रमुख पात्रहरू नारी नै किन
अब त्यसको पहिलो सजिलो र छिटो उत्तर चाहिँ म आफै पनि नारी भएको हुनाले मेरा कथाका पात्रहरू चाहिँ मैले नारी नै छनौट गरेँ एउटा नारीको जुन कोणबाट मैले हेर्नु पर्दाखेरि मैले म नारी भएको कारणले मैले नारीलाई जति बुझ्न सक्छु नारीका भावना जुन मनोवैज्ञानिक अब आर्थिक सामाजिक जुन हाम्रो देशमा भइरहेको जुन अवस्था छ महिलाहरूको त्यो सम्पूर्ण कुरालाई म एउटा नारीको हिसाबले जति बुझ्न सक्छु त्यति चाहिँ म अरू अरू पात्र मैले ल्याएँ भने कुनै एउटा कुनै अफिसमा काम गर्ने एउटा पुरुष अथवा कुनै अरू नै कुनै पात्र ल्याएँ भने म त्यसलाई उति नै हिसाबले चाहिँ प्रस्तुत गर्न पनि सक्दिनँ कि भन्ने पनि लागेर मैले चाहिँ विशेष गरी म नारी नै हो त्यसैले म नारी पात्रलाई नै अगाडि ल्याउनुपर्छ किन भन्दाखेरि म आफै नारी हुँ मैले चाहिँ त्यही चिजलाई मैले चाहिँ जसरी बुझेको छु त्यो कुरो चाहिँ साहित्यमा उतार्नलाई मलाई सजिलो पनि हुन्छ भन्ने लागेर नै मैले नारी पात्रै रोजेको हुँ कि जस्तो लाग्छ मलाई।
कथाका विषयवस्तुहरू तपाईँकोमा विविधता पाइन्छ, कोही कुनै कान्छी आमाको कथा छ, कतै ग्यास चम्बरको छेउबाट भन्ने छ, कतै अर्को छ, विभिन्न विषयवस्तुहरू पाइन्छ। विषयवस्तु यसरी विविधता छान्ने रस छान्नु सक्नुको रहस्य के हो भन्नुहुन्छ?
हजुर, यो विविधता छान्न सक्नुको रहस्य कस्तो भन्दाखेरि जस्तो अब यो डायस्पोरिक बसाई नै एक खालको आधार पनि होला मलाई जस्तो त्यस्तै पनि लाग्छ। किन भन्दाखेरि अब यहाँ चाहिँ हरेक खालका मान्छेहरूसँग चाहिँ भेट हुन्छ अथवा दैनिकीमा बाटोमा हिँड्दा हिँड्दै पनि जम्का भेट हुन्छ अथवा कुनै हिँड्दा हिँड्दै गर्दा कुनै एउटै कान्छीमा कि जस्तै अनुहार गरेकी पात्र भेटिन सक्छ मेरो लागि होइन, अथवा कुनै चाहिँ अब त्योभन्दा जवान उमेरकी पनि भेटिन सक्छ होइन, अब यी तिनै पात्रहरूले नै हुन् मलाई डोर्याउने चाहिँ होइन लेख्नमा, अब त्यो विविधता त्यही भेटिएका पात्रहरूको आधारमै विविधता पनि भेटिएका होलान् भन्ने लाग्छ मलाई।
हजुर, कथा लेख्दा आफूलाई समाज र पाठक प्रति कतिको जिम्मेवारी या उत्तरदायी सम्झेर कथा लेख्नुहुन्छ?
हजुर, यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि अब मेरो आफ्नो निजी कुरा होइन, पाठकप्रति एकजना लेखकले मैले लेखक हुँ अथवा मैले चाहिँ सम्प्रेषण गरेका कुराले समाजमा चाहिँ केही म्यासेज दिन्छ भन्ने सन्देश दिन्छ भन्ने अर्थमा एउटा पाठकले चाहिँ अब संवेदनशील हुनै पनि पर्छ होइन। त्यो अब पाठकलाई नै सम्झेर मैले लेख्नुपर्छ होइन, मैले त्यो पाठकमा पुग्ने म्यासेज त्यो सन्देशमा चाहिँ मैले अब संवेदनशीलै भएर लेख्नुपर्ने हुन्छ। त्यही आधारमा पनि मैले अब लेखेका जुन कथाहरू छन् अब त्यसमा मैले सक्दो चाहिँ संवेदनशीलता अथवा एउटा सकारात्मक सन्देश दिन चाहिँ खोजेको छ होइन, अब त्यो कतिसम्म सफल भएको छ त्यो त अब मैले आफै नै भन्न सक्ने पनि कुरा भएन, अहिले सुरुवात नै पनि छ भन्नु पर्ला, तर पनि अब पाठकलाई त्यो चाहिँ अब मध्यनजर गरेर लेखेका कुराहरूमा चाहिँ अब लेखकले अलिकति त्यसपछि
भनेपछि तपाईँले कथा लेख्दाखेरि कथा लेखनको क्रममा पाठकप्रति या समाजप्रति आफूलाई उत्तरदायी सम्झिनु नै हुन्छ र उनीहरूको बारेमा सोचेरै तपाईँ लेख्नुहुन्छ भन्ने कुरा?
हजुर, केही सन्देश चाहिँ उनी मेरा पाठकहरूले केही न केही सन्देश चाहिँ पाउन् भन्ने मलाई चाहिँ लाग्छ होइन। त्यस अर्थमा चाहिँ अब लेख्दाखेरि न अब म मात्रै होइन कुनै पनि लेखकले त्यो कुरालाई चाहिँ ध्यानमा राखेकै हुन्छ होला र राख्नु पनि पर्छ भन्छु म।
हजुर, अब एकछिन हामी कथा सङ्ग्रहभित्रका केही कथाकामा हामी केन्द्रित हौ। समुद्र र सपना कथा सङ्ग्रहको शीर्ष कथा समुद्र र सपनाको मुख्य पात्र कान्छामा तपाईँले यो कथा सङ्ग्रह समर्पण गर्नुभएको छ, यसको रहस्य तपाईँ पाठक श्रोताहरूलाई भन्नुहुन्छ?
अब यो त्यसको रहस्य पनि केही छैन होइन, तर अब हाम्रो नेपाली परिवेशमा यस्ता कान्छामाहरू थुप्रै छन् है, अब कतिपय मैले देखेरै आएँ, कतिपयलाई मैले भोगेर आएँ अथवा मेरै आँखा अगाडि यस्ता कान्छामाहरू पनि थिए होलान्, अनि मैले यहाँ आएर देखेँ त्यस्तै कान्छामाकै उमेरका यी अब बुढीहरू कस्तो खालको एक खालको चाहिँ मनमा जाँगर अझै पनि अथवा 80 वर्ष भइसकेकी बुढीलाई पनि त्यो अझै म चाहिँ 80 वर्ष पुगेको छुइनँ, म चाहिँ अब अझै पनि एकदम चाहिँ त्यो मनभित्र रहर चाहनाहरू भरिएकी एकजना चाहिँ नारी हुँ भन्ने कुन खालको भावनाले एकदम यिनीहरूलाई पोजिटिभ सकारात्मकतिर डोर्याइरहेछ, तर हाम्रै कान्छ्यामाहरू अब त्यही उमेरका कान्छ्यामाहरूको पनि त रहरहरू कति कुरा हुँदा होला के होला अथवा त्यो एक खालको सामाजिक जुन संस्कार छ हामी कहाँ अब बसिआएको र अझै पनि त्यो संस्कार मेटिसकेको छैन र त्यो सजिलो पनि छैन होला अब तत्कालै त्यो संस्कार चाहिँ अब सकिएर नयाँ संस्कारको चाहिँ स्थापन हुनलाई त्यति छिटो पनि नहोला तर मैले एकछिनको लागि एउटी कान्छ्यामा त्यहाँ मैले देखिरहेको मध्ये एउटी कान्छ्यामाको मनोविज्ञान जुन उनलाई पनि त यस्तै लाग्दो होला नि अथवा यी त्यो मेरी कान्छ्यामालाई पनि यहाँकै जस्तै त्यो कुनै एउटा म्याडम मुआ जस्तै त्यस्तै चटक्क परेर हिँड्न त्यस्तै खालको आफ्नो चाहिँ अस्तित्व बोध गर्न पाउने खालको इच्छा त जहाँकै मान्छे भए पनि त्यो भित्री मानवीय रहर त सबैमा हुन्छ नि भन्ने जस्तो एक खालको मलाई अनुभव भएर मैले चाहिँ एउटा कान्छ्यामा पात्रलाई टपक्क टिपेर चाहिँ प्रस्तुत गर्न खोज्या हो।
मैले प्रश्न सोध्नको कारण के थियो भने प्रायः लेखकहरूले आफ्नो किताब रचना कृति संग्रहहरू निकाल्दाखेरि आफ्नो नजिकका नाता गोता या कसैलाई चाहिँ समर्पण गरेका हुन्छन्। तपाईँले चाहिँ आफ्नै कथाभित्रको एउटा एउटा कुनै पात्रमाथि तपाईँले समर्पण गर्नुभयो, यो अलिक नौलो किसिमको लागेको भएर
अब यो खोतल्दै जाँदा मैले रहस्य बताउनै पर्ने पनि हुने भयो जस्तो छ है। अब यो कान्छामा चाहिँ मेरो हजुरआमा हुनुहुन्छ,
हजुर
यो मेरो हजुरआमालाई चाहिँ मैले यो किताब समर्पण गरे होइन, तर अब कतिपय कुराहरू जस्तो यो त फिक्सन भयो होइन, अब मैले यहाँ मेरो रहस्य खुलिसकेपछि कान्छ्यामालाई मैले जुन हिसाबले प्रस्तुत गरेको छु होइन, यो मेरो विषयवस्तुलाई चाहिँ अलिकति सर्टेन केही कुराहरू चाहिँ मैले थप कट गर्नु पनि पर्ने स्थिति आएको हुनाले सर्टेन कुराहरू चाहिँ मैले त्यहाँ यो चाहिँ यसलाई के भनौँ यो सिगार्ने हिसाबमा चाहिँ मैले केही कुराहरू लेखेको छु होइन। अब अहिले यहाँ यो रहस्य खोलिसकेपछि चाहिँ उहाँ चाहिँ मेरो मेरो घरपट्टिको हजुरआमा हुनुहुन्छ, उहाँकै नाममा चाहिँ मैले यो किताब चाहिँ समर्पण गरेँ।
हजुर धन्यवाद, तपाईँ प्रश्न स्पष्ट भएर चाहिँ आफ्नो कुराहरू राखिदिनु भयो हाम्रो प्रश्नप्रति, हामी यसको प्रशंसा गर्छौँ, धन्यवाद।
धन्यवाद।
अब अर्को प्रश्न के भने मार्गरेट र मेरी आमा कथामा मानिसको जीवन स्पेसली अझ भनौँ न विशेष गरी हाम्रो एसियाली जीवन नेपालको जीवनमा अझ न्याय साङ्गुरेर जाने हो भने नेपाली जीवनको नेपालीहरूको जीवन र एउटा पश्चिमा मुलुकमा जन्मिएको अथवा हुर्किएको बिरालोसँग तपाईँले तुलना गर्नुभएको छ, एउटा प्यारलल्ली समानान्तर रूपले तपाईँले चाहिँ एउटा एकातिर मानिसको जीवन र अर्कोतिर बिरालोको जीवनलाई तुलना गर्नुभएको छ र मानिसको जीवन बिरालो भन्दा पनि गए गुज्रेको र निकृष्ट छ भन्ने कुरा पनि सन्देश दिन्छ त्यो कथाले। यस्तो एउटा सोचनशील र विचारणीय कुरालाई अरूले उद्घाटन गरेको छैन, तपाईँले आफैले उद्घाटन गर्नुभयो र यसमा एउटा ठूलो हिम्मत र आँट पनि चाहिन्छ, कसरी गर्नुभयो आँट?
हजुर यो अब एक किसिमले भन्दाखेरि यो एउटा चाहिँ फ्याक्ट भनौँ तथ्य पनि हो भन्नु मतलब कुन अर्थमा भने यो चाहिँ मेरो एउटा कलिगी है, अब यस्ता कुराहरू विषयवस्तुहरू यसरी नै आउँदा रहेछन् लेखकलाई, मेरै कलिग हो त्यो सन्द्रा सान्द्रा भन्ने जुन चाहिँ ऊ कलिगै हो होइन, अब गफका सिलसिलामा कहिले काहीँ अब उसले हरेकै दिन उसको बिरालोको कुरा मलाई सुनाइरहे अनि मलाई कस्तो लाग्यो भन्दाखेरि अब हरेक कुरा उसले सुनाइरहे सुनाइरहेन अनि अब म व्यक्तिगत हिसाबले निजी हिसाबले हरेक दिन मेरो त्यो फुर्सद भनौँ अथवा सोच्ने केही क्षणिक समयहरू निस्किँदा पनि मेरो आधा मन चाहिँ मेरो नेपालमै हुन्छ, म उही हुन्छु। कुनै मान्छेलाई देख्दा पनि अनि त्यो फलानाको जस्तै अनुहार मिल्ने मान्छे रहेछ भनेर त्यो कहिले 10 वर्ष 15 वर्ष अगाडि देखेको एउटा मान्छेको कल्पना आउँछ अथवा त्यो साथीको सम्झना हुन्छ अथवा त्यो व्यक्तिको सम्झना हुन्छ अनि मलाई त्यो उतै हुन्छ मेरो मन अनि उसले त्यो कुरा गरिरहँदा गरिरहँदा मलाई एक खालको झर्को पनि अनुभव भयो है। अब तर मलाई आफ्नो माटोको आफ्नो देशको मेरो सामाजिक आर्थिक सम्पूर्ण कुराहरूले पिछडिएका मेरा आफ्ना भनौँ न अब त्यहाँका सम्पूर्ण नेपालीहरू त मेरा आफ्ना भए नि यसो सोच्दाखेरि वास्तवमा हामी कुन स्तरमा छौँ त है, अब कतिपय वेब पत्रिकाहरूमा पढ्दाखेरि यस्ता दर्दनाक कुराहरू न्युजहरू पढिन्छ अनि ती कुराहरूले मलाई चाहिँ पहिलेदेखि नै छुइरहेको, कोही चाहिँ अब बच्चा अपाङ्ग भएर बसिरह बाँधेर राखिरहेको भन्ने अथवा कसैलाई त्यस्तो सिटामोल खानु नपाएर चाहिँ मरिरह्यो भने यी न्युजहरू त हामी दैनिक रूपमा टाढा भए पनि अब पढिरहेछौँ है अब त्यही कुरामा चाहिँ अब उसको प्रसङ्ग आएर जोडिँदाखेरि मैले एउटा चाहिँ त्यो कथाको एउटा चाहिँ आलङ्कारिक हिसाबले कथाको रूप दिया हो होइन अब वास्तवमा मलाई यसो सम्झिँदाखेरि त्यस्तै त्यस्तै खालको स्थिति पनि त छ नि अब हामी हाम्रो देशका कति अब मान्छेहरू बाल बच्चा बुढाबुढी अथवा जवान हामी जोसुकै नागरिक हुन कति मान्छेहरू अब त्यो बिहान र बेलुका चाहिँ के खाने भन्ने अवस्थामै छौ नि त्यही कारणले चाहिँ त्यसैको आधारमा चाहिँ म अलिकति भावुक पनि भयो होला अनि मैले
यो नितान्त तितो सत्य हो र तितो सत्य ओखल्नलाई धेरैजनाले आँट गर्दैनन् तर केही व्यक्तिले आँट गर्छन् त्यसमा चाहिँ तपाईँ पनि पर्नुभयो होइन त्यसको लागि हामी बधाई पनि
धन्यवाद
बधाई दिन चाहन्छौँ अब हामी सबै कथाको त कुरा गर्न सक्दैनौँ अब एउटा अर्को कथा ग्यास च्याम्बर छेउबाट भन्ने कथामा तपाईँले नाजीको ऐतिहासिक घटनासँग परोक्ष सम्पर्क राख्ने पात्रलाई खडा गरेर परदेशीको एउटा नेपाली पात्रको सम्बन्ध राखेर गाँसेर तपाईँले जुन कल्पना परिवेश गर्नुभयो नि त्यसमा चाहिँ नि नेपाली परिवेशमा एउटा नाजीको चाहिँ नि घटनाहरूलाई चाहिँ सँगै तपाईँले लैजानु भएको छ यस्तो परिकल्पना तपाईँलाई केले झकझका गर्नलाई परिकल्पनाको लागि
अब त्यो केले झकझक्यायो भनेर यस्तै त म भन्न सक्दिनँ अब तर पनि अब हामी मतलब मैले भन्न खोजेको अथवा मेरो दिमागमा कुरा के भन्दाखेरि चाहिँ हामी चाहिँ किन परिस्थितिसँग हामीको डराउँछौँ कि अथवा हामी चाहिँ छिट्टै दुःख र भएसँग चाहिँ अलिक अतालिन्छौँ कि त्यसो पो हो कि भन्ने एक खालको मलाई आयो दिमागमा होइन अब सामान्य परिस्थितिसँग पनि डराइहाल्ने र चाहिँ पछि हटिहाल्दाखेरि पनि अब जीवनका पाटा केही पाटाहरू त पूर्ण बन्दैनन् अनि त्यसैको कुरामा आधार त्यही कुरालाई आधार बनाएर मैले त्यो अब त्यो पनि भएकै कुरा भन्नाले अब नाजीको घटना पनि त्यो इतिहासमा त छँदै नै छ होइन अब मान्छे एउटा नारीले चाहिँ अब त्यस्तो खालको पनि जिन्दगी भोगेर चाहिँ आखिरी उसको दैनिक जिन्दगी दैनिकीलाई चाहिँ अब निरन्तरता दिएर पनि अन्त्यमा एक किसिमले ऊ पनि बाँची नै त राखेकी छ नि त होइन अब त्यसैले अब हामी चाहिँ अब हामी नेपाली नारीहरू विशेष गरी भनौँ न हामी अब अथवा घरमा चाहिँ श्रीमानको दुःख श्रीमानले दिएको दुःख अथवा सासूसँगको सम्बन्ध अथवा यस्ता सानसाना झिना मसिना कुरामा पनि छिट्टै दुखी भइहाल्छौँ अनि अलि अतालिन्छौँ कि अथवा डराइहाल्छौँ कि भन्ने अर्थमा मैले त्यो एक खालको चित्रमा एउटा विषयवस्तु लिएर आएको होइन मान्छेले चाहिँ कस्तो कस्तो चाहिँ अवस्था पनि सहनु पर्दो रहेछ त भन्ने त्यो एक खालको विषयवस्तुलाई लिएर आएको अनि अर्को कुरा चाहिँ के चाहिँ हो त भन्दाखेरि मेरो यो कथा सङ्ग्रह चाहिँ विशेष गरी अब बाहिरकै भनौँ यो डायस्पोरा घटनाक्रमहरूलाई चाहिँ अब प्रस्तुत गर्ने खालको एक खालको मेरो उद्देश्य भएर पनि मैले त्यो इजरायलको एउटा विषयवस्तु इजरायलको एउटा पाटोलाई पनि प्रस्तुत गर्न चाहेको हुनाले पनि अब इजरायल भन्ने बित्तिकै त्यो अटोमेटिकल्ली नाजीका कुराहरू पनि आउने भए भनेर मैले त्यो भित्रमा त्यो नाजीका घटनाक्रमहरूलाई चाहिँ यो कथा मार्फत प्रस्तुत गरे हो।
तपाईँको कथाको विषयवस्तु ताना बाना र प्रस्तुति राम्रो छ उत्कृष्ट नै छ भन्नुपर्छ र पाठकलाई तानेर सुरुदेखि अन्तिमसम्म एउटा रहस्यात्मक ढङ्गले पनि डोर्याएर लाने शक्ति तपाईँको कथामा छ र सबैले भन्छन् आफ्नो रचनाहरू सबै सन्तान जस्तै प्यारा छन् भनेर भन्छन् होइन मैले चाहिँ के सुनेको छु भने कविता कविहरूलाई कविता पढ्नु भन्यो भने मलाई सबै कविता राम्रो लाग्छ भन्छ तर एउटै कविता सब हरेक ठाउँमा पढिराखेको हुन्छ भने मतलब त्यो कविता उसलाई प्यारो लाग्छ। अब यस्तो औपचारिक कुरालाई छोडेर तपाईँले साँच्चीकै भन्नु पर्दाखेरि तपाईँलाई आफ्नो कथामा अहिले रचना भएका यी 15 कथामा आफूलाई मनपर्ने कथा अलि बढी मनपर्ने कथाको नाम लिँदाखेरि कुन कथा लिनुहुन्छ?
अब त्यही भनिहाल्नुभयो तपाईँले होइन, सबैले आफ्ना सन्तानहरू उत्तिकै माया लाग्छ,
त्यो त पक्कै हो,
पाँचवटा औँला जुन काटे पनि उत्तिकै दुख्छ भन्छन् होइन, त्यो पनि पक्कै हो। अब त्यही पनि आफ्ना सन्तानहरूमा पनि कोही चाहिँ अलिक अब्बल दर्जाका पनि निस्केलान्, कोही अलिक कमजोर खालका पनि होला, त्यो पनि हुँदो होला, त्यो पनि हुन्छ नै हुँदो होला भन्दा पनि। अब मलाई जति पनि कथाहरू लेखे यी कथाहरू अब सबै आफआफ्नै हिसाबले आफआफ्नै खालका राम्रा छन्, मलाई पनि राम्रै लाग्छन् सबै आफ्नै सन्तान हुन् भने जस्तै, तर पनि मलाई यो समुद्रको सपना चाहिँ यी मध्येमा म बढी मन पराउँछु, योसँग चाहिँ मेरो बढी भावनात्मक सम्बन्ध जोडिएको भएर हो कि म यो चाहिँ बढी मन पराउँछु।
हजुर धन्यवाद प्रश्न जवाफको लागि। अब एकछिन तपाईँको यो कथा संग्रह प्रकाशनको क्रममा नेपाल पुगौँ। कथा संग्रह विमोचनको कार्यक्रममा वरिष्ठ साहित्यकारहरू जगदीश घिमिरेको प्रमुख सभापतित्वमा भएको थियो यो कार्यक्रममा, अनि यस कार्यक्रममा वरिष्ठ साहित्यकारहरू लगायत समीक्षकहरूले तपाईँप्रति आशावान रहेको चाहिँ नि समाचारहरूमा पढ्न पाइयो। उहाँहरूको त्यस आशालाई कायम राख्न या निरन्तरता दिनलाई तपाईँले कस्तो मनसाय बनाउनु भएको छ?
हजुर अब त्यही पनि अब जस्तो मैले जति पनि कथाहरू लेखेँ, अब यो म आफ्नो घर देशबाट बाहिर यो अर्काको देशमै भनौँ न यहाँ बसेर लेखेँ होइन, अब मेरो मूलधारको साहित्यसँग उस्तो दैनिक रूपमा उस्तो भेटघाट हुने मौका पनि मलाई मिलेन। त्यही पनि अब अहिलेको यो चालचाल चलनमा आएको भयो यो सञ्जाल फेसबुक मार्फत भन्नु पर्दाखेरि मलाई सम्पूर्ण भेट हुनुभएका नेपालका राम्रा राम्रा साहित्यकारहरूदेखि लिएर सबैले चाहिँ एक खालको हौसला चाहिँ मलाई सुरुवातदेखि नै दिनुभएको हो होइन, उहाँहरूकै हौसला र चाहिँ सल्लाह सुझाव प्रेरणा पाएर नै म अहिले यहाँसम्म म आइपुगेँ भनौँ है। अब त्यसमा पनि अब जुन त्यो विमोचनमा चाहिँ भेला भइदिनु भयो जति पनि नेपालमा त्यहाँ नेपालमा त के भनौँ अब त्यहाँ काठमाडौँमा उपस्थित हुन सक्नुहुने सम्पूर्ण साहित्यकारहरू जो पनि आइदिनु भयो, वास्तवमा उहाँहरूले मलाई साँच्चै नै अब भावी लेखनका लागि साँच्चै नै चाहिँ एक खालको ऊर्जा दिनु भएको छ। सबैबाट चाहिँ मैले अब भावी लेखनमा यहाँ महिला कथाकारका रूपमा चाहिँ एउटा सम्भावना राम्रै बोकेर आएको छ यो सन्जु बजाई बजगाईको चाहिँ नयाँ कृति भनेर एक खालको हौसला चाहिँ दिनुभएको छ होइन, अब त्यसकै आधारमा नै मैले चाहिँ निरन्तरता दिनुपर्ने नै हुन्छ होला भन्ने लाग्छ मलाई होइन। अब एउटै मात्रै कुरो के चाहिँ हुन सक्छ त भन्दाखेरि अब समय कसरी चाहिँ म मिलाउन सक्छु होइन, अब मेरा भोलिका दिनहरूमा समय चाहिँ कसरी आइपर्छ त्यसैमा भर पर्छ, नत्र भने त म उहाँहरूको हौसला प्रेरणा तपाईँहरू सबैले दिनुभएको जुन शुभकामनाहरू छन् यी सम्पूर्ण कुरालाई नै आत्मसात गरेर म निरन्तरता नै दिन्छु।
हजुर पक्कै पनि जहाँ इच्छा त्यहाँ उपाय पनि छ र समयको व्यवस्थापन पनि सायद पक्कै मिल्छ र तपाईँको यस निरन्तरताको लागि हामी पनि आशावान र शुभकामना भन्न चाहन्छौँ।
धन्यवाद।
अब यसरी समय निकालेर प्रवासमा बसेर साहित्य लेख्नुहुन्छ अनि यो साहित्यबाट के को प्रतिफल गर्नुभएको छ तपाईँले, केही पाउँछु भन्ने चाहिँ लाग्छ तपाईँलाई, प्रतिफल के हो? के आज
अब यो प्रश्न पनि अब ठिकै हो भन्ने लाग्छ, अब कोही पनि कर्म गर्ने मान्छेले फलको आशा गर्छ अरे, तर म मेरो व्यक्तिगत हिसाबमा भन्नुपर्दा मैले जुन दिन चाहिँ यो लेख्न थालेँ यहाँ आएर भनौँ न यो प्रवासमा बसेर चाहिँ जुन दिन चाहिँ मैले लेख्न थालेँ, सायद मैले त्यो दिन चाहिँ म कथाकार बन्छु अथवा म चाहिँ अब साहित्यकार हुनलाई चाहिँ मैले लेख्या हो, अब मैले सुरु गरेँ आजदेखि भन्ने त्यो खालको कुरो दिमागमा राखेर मैले लेख्न सुरु गरेको चाहिँ होइन, त्यो अटोमेटिकल्ली चाहिँ मलाई मेरो देशको एकदमै माया लागेर भुइँमा हिँड्दा ढुङ्गा माटो देख्दा अथवा घामको झुल्को पर्दा पनि मैले चाहिँ आज त कस्तो दसैँमा घाम लाग्यो जस्तै यता पनि घाम लाग्यो मेरो मन बोलिरहन्थ्यो मसँग होइन, अनि आहा त्यो मान्छे कस्तो खालको असल रहेछ, त्यो फलानु जस्तै असल मान्छे रहेछ, यस्तै यस्तै कुराहरूले चाहिँ मलाई लेख्न प्रेरित गरेर मैले अब ती सफमानका कुराहरूलाई चाहिँ मैले लेख्न थाल्या हो। अब लेख्दा लेख्दै यो कथा सङ्ग्रह निस्क्यो होइन, अब मूल्याङ्कन भन्दा पनि अब यो हौसला चाहिँ पाइराखे राम्रै कुरा हो भविष्यमा सबैले चाहिँ अब सम्भावना देखेर चाहिँ अब केही हुन सक्छ अथवा केही गर्न सकिन्छ अथवा एउटा चाहिँ महिला लेखक विदेशमा बसेर अब समय नभइकन सजिलो छैन यो मैले त्यसै भनेको कुरो पनि होइन सजिलो छैन म मात्र होइन अरू पनि हुनुहुन्छ उहाँहरूलाई पनि यो सजिलो नभएको कुरो त सुनिँदै आएको छ होइन अब त्यसैलाई हेर्दाखेरि मेरो यो सानो कोसिसलाई सबैले हौसला दिनुभए चाहिँ म सबैप्रति आभारी नै हुन्छु
हजुर अनि अब आगामी कथाको बारेमा केही छनक दिनुहुन्छ के कथा लेख्दै हुनुहुन्छ संग्रह प्रकाशित गर्दै हुनुहुन्छ आगामी साहित्यिक यात्रा कस्तो छ तपाईँको
हजुर मेरो अब ऊ भनिहाले मेरो सुरुवात कविताबाट भएको थियो अब ती कविताहरू पनि मसँग अलिकति छन् अब त्यसैलाई पनि एउटा चाहिँ कृतिकै रूप दिने हो कि अब सुरुवात भइहाल्यो होइन अब निरन्तरता किन नदिने अर्को विधाबाट भए पनि भन्ने खालको पनि लागिरहेछ अब सायद कथा र कविता कुन चाहिँ कहिले निस्किन्छ भन्ने कुरो चाहिँ म अहिले भनिहाल्न सक्दिनँ मसँग ती सङ्ख्याका हिसाबले हेर्दाखेरि चाहिँ कविताहरू नै प्रशस्त छन् अहिले मसँग सायद कवितै सङ्ग्रह चाहिँ पहिले आउँछ कि भन्ने लागेको छ तर निरन्तरता चाहिँ मेरो कथाको पनि हुने नै छ
अन्त्यमा प्रश्न एउटा प्रवासमा हुनुहुन्छ नेपाली साहित्यको लेखनमा हुनुहुन्छ तपाईँले नोस्टाल्जियाको प्रभावमा परेर कथा लेख्नुभयो कविता लेख्नुभएको छ होइन स्वदेश तर स्वदेशभित्र भइरहने साहित्यिक गतिविधि तथा साहित्यिक छलफलहरूका क्रियाकलापहरू बारेमा तपाईँ आफूलाई कतिको अपडेट अध्यावधिक राख्नुहुन्छ
यो पनि राम्रो प्रश्न हो होइन अब म अहिले लेखनलाई निरन्तरता दिने हुँदा मैले अब सकेसम्म होइन अब त्यो अहिले त इन्टरनेटको माध्यमबाट सकेसम्म त्यहाँ भेटिएका र त्यहाँ इन्टरनेटमा खोज्दा पाइने कुराहरूले चाहिँ कुराहरूबाट चाहिँ मैले चाहिँ अपडेट राख्नु नै पर्ने हुन्छ र राख्दै पनि आएछु म अब पूर्ण रूपमा त मैले भन्न मिल्दैन तर पनि सकेसम्म यी विभिन्न साहित्यिक वेबसाइटको माध्यमबाट मैले आफूलाई चाहिँ अपडेटै राख्ने गराएको
हजुर यस कार्यक्रम सुनिरहनु भएका श्रोताहरूलाई अथवा चाहिँ नि पाठकहरूलाई खसखस डट कमको पाठक लगायत अन्य सबैलाई समुद्र र सपना पढ्न मन लाग्यो भने कहाँ कसरी सम्पर्क राख्ने त्यसको बारेमा जानकारी दिन सक्नुहुन्छ
हजुर यो चाहिँ अब रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो होइन अब नेपालका चाहिँ अधिराज्यभरिका अब नेपाल भनौँ न सम्पूर्ण सहरहरूमा अथवा ती सम्पूर्ण बुक स्टोरहरूमा अहिले डिस्ट्रिब्युट चाहिँ गरिसकेका छ त्यहाँ चाहिँ किनेर पढ्न पाइन्छ अब विदेशमा बस्नुभएकाहरूलाई चाहिँ अब मैले अहिले भन्नुपर्ने नै हुन्छ अब मसँग पनि छैनन् अब प्रशस्त कपीहरू केही मात्रामा सबैलाई यसो बाँडेर पढ्नलाई चाहिँ दिउँ भन्ने गरी मसँग छैनन् किताबहरू यहाँ सङ्ख्यात्मक किताबले त्यसैले अब नेपालमै चाहिँ यो किन्नलाई पाइन्छ
हजुर अर्थात् विदेशमा बस्ने श्रोता तथा पाठकहरूले नेपालबाटै मगाउनु पर्ने भयो अहिलेको अवस्थामा
हजुर अहिलेको अवस्थामा चाहिँ मैले त्यही भन्नुपर्ने हुन्छ
र हामीले भनेनौँ हामी कार्यक्रमको अन्त अन्तमा आइसकेका छौँ अन्तमा तपाईँलाई चाहिँ नि खसखस डट कमका श्रोताहरूलाई केही सन्देशको रूपमा केही भन्न पर्दाखेरि तपाईँ के भन्नुहुन्छ
हजुर अब हामी भन्नाले अब हामी साहित्य लेखनमा लागेका जो जति छौँ विशेष गरी अब यो देश बाहिर रहेर जो पनि लेखिरहेछौँ उहाँहरूका कृतिहरूलाई अथवा रचनाहरूलाई सकेसम्म पढिदिनुहोस् सुझाव दिनुहोस् सकारात्मक दिशातर्फ चाहिँ सल्लाह र सुझाव दिएर लैजान सहयोग गरिदिनुहोस् होइन त्यो चाहिँ हाम्रा लागि चाहिँ अब के भन्ने यो त बिरामीलाई औषधि दिए जत्तिकै हुन्छ होइन हामीलाई चाहिँ त्यो मार्गदर्शन दर्शक हुनेछन् तपाईँहरूका सल्लाह र सुझावहरू अनि स्वदेशमै बस्नुभएका पनि सम्पूर्ण जतिपय अग्रजहरू हुनुहुन्छ साहित्यकारहरू सम्पूर्ण नै बाहिर बसेर यसरी सिर्जना गर्नमा लागि परेका जति पनि छन् अब नेपाली भाषालाई माया गरेर आफ्नो समय दिइरहनु भएका जति पनि हुनुहुन्छ उहाँहरूलाई चाहिँ उहाँका मूलधारका साहित्यकारहरूले पनि प्रेरणा र सहयोग चाहिँ गरिदिने राखिदिनुहोस् भन्ने मलाई लाग्छ
हवस् त हामी कार्यक्रमको अन्तमा आइसक्यौ सञ्जुजी, धन्यवाद तपाईँको अमूल्य समय र विचार खसकर डट कम का श्रोता तथा पाठकहरूलाई प्रदान गर्नु भएर र तपाईँको नौलो प्रकृति समुद्र सपनाको बारेमा र त्यसका कथाका प्रवृत्तिको बारेमा आफूलाई आफ्नो केही विचारहरू हाम्रो सामु राख्नु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद भन्दै आजलाई हामी बिदा माग्न चाहन्छौँ। धन्यवाद।
हजुर, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। अब विदेशमा बसेर तपाईँले पनि अब खसखस डट कम मार्फत नेपाली भाषा साहित्यको चाहिँ सेवा नै गरिरहनु भएको छ होइन। अब यो पनि एक किसिमको लगानी हो, समयको अभावका बावजुद पनि तपाईँले जुन लगानी गर्नु भइरहेको छ। अब सम्पूर्ण श्रोता तथा पाठकहरूलाई म फेरि पनि एकचोटि भन्न चाहन्छु, खसखस डट कमलाई चाहिँ पढिदिनुहोस् अनि सुझाव सल्लाह पनि दिइदिनुहोस्। अनि यो अब आज चाहिँ विशेष गरी मलाई चाहिँ तपाईँको यो खसखस डट कम मार्फत चाहिँ नेपालभरि रहनुभएका अथवा विश्वभरि रहनुभएका साहित्यप्रेमी सम्पूर्ण नेपालीहरूलाई चाहिँ आफ्नो कुरो राख्न दिने मौका दिनुभएकोमा विशेष विशेष धन्यवाद चाहिँ हाम्रो बासु श्रेष्ठज्यूलाई चाहिँ मैले दिनै पर्ने हुन्छ। तपाईँलाई धन्यवाद, धेरै धेरै धन्यवाद।